الحمد لله وكفى والسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ويجعلون لله البنات سبحانه ولهم ما يشتهون. وإذا بشر أحدهم بالأنثى ظل وجهه مسودا وهو كظيم. وقال رسول الله صلى الله تعالى عليه وسلم: الإثم ما حاك في صدرك وكرهت أن يطلع عليه الناس، أو كما قال عليه الصلاة والسلام. یہ بات چل رہی ہے کہ حضور علیہ الصلاۃ والسلام کی آمد پہ سب خوشی مناتے ہیں، اور آپ کی ہستی کو سب، ظاہر سے صرف مسلمان ہی نہیں، بہت سارے کافر بھی عزت کرتے ہیں. تو عزت کرنا صرف مقصود نہیں ہے، کیا کافر کا عزت کرنا اس کو جنت میں لے جائے گا؟ عزت کرنا، آپ کے ادب کرنا، یا آپ کو بہترین انسانیت ماننا. چنانچہ کافروں کا ایک کالج ہے جس کو دیکھ کر مسٹر جنہ نے وہاں تعلیم حاصل کی، قائد اعظم نے، اور اس کالج کے سب سے اوپر جو نام لکھا ہے وہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا نام لکھا ہے. حالانکہ وہ عیسائیوں کا ہے، ان کو تو اپنے نبی کا لکھنا چاہیے بظاہر، لیکن ایسے ہیں کہ جو حق کو مانتے ہیں، صرف ماننے کی حد تک، زبانی کلامی، لیکن کلمہ پڑھنے میں ان کو دشواری. تو سمجھنے کی بات یہ ہے کہ کلمہ اگر نہیں پڑھے گا آدمی تو اس کی ساری داد و تحسین سب بیکار ہے. کلمہ پڑھنا پڑھے بغیر، کلمہ پڑھے بغیر ساری داد و تحسین، جیسا کہ ہندوستان کا شاعر بیدی کہتا ہے کہ عشق ہو جائے کسی سے کوئی چارہ تو نہیں، عشق ہو جائے کسی سے کوئی چارہ تو نہیں، صرف مسلم کا محمد پہ اجارہ تو نہیں. بظاہر نعت کا شعر ہے، اچھا شعر ہے، لیکن مسلم کہہ سکتا ہے، مسلم کہہ سکتا ہے کہ بھئی اجارہ کیوں نہیں ہے؟ اجارہ ہے، وہ ہمارے نبی ہیں. تم بھی اگر کہنا چاہتے ہو کہ ہمارے نبی ہیں، تم بھی اسلام کا کلمہ پڑھ لو. صرف کہنے سے کیا ہوتا ہے کہ ہنی وہ بہت اچھے ہیں اور ہمیں کس عشق ہو گیا ان سے، عشق ہو گیا اور ان کا کلمہ نہیں پڑھ رہے ہیں. سبھی ماشاء اللہ ایک سے ایک، ہمارے مسلمانوں کو بھی عشق ہے لیکن ان کی سنت پہ عمل نہیں کرتے. عشق ہے تو اتنا ہے، لیکن روزانہ پابندی سے سنت کے خلاف کام کریں گے، اور ان کو بھی عشق ہے، وہ کلمہ نہیں پڑھ رہے ہیں. یہ سارے، اس کو کیا کہتے ہیں؟ زبانی جمع خرچی. عشق جو ہے دلیل مانگتا ہے. دلیل کیا ہے؟ کہ اس کی اتباع کرنا، آپ علیہ السلام کا کلمہ پڑھنا، اور کلمہ پڑھنے کے بعد پھر ویسی زندگی اختیار کرنا، یہ ہے اصل، یہ سچا عاشق ہے. ورنہ کسی نہ کسی طرح کم از کم کلمہ پڑھنے والا بھی اس لحاظ سے عاشق ہے کہ آپ کو آخری نبی مانتا ہے اور آپ کو سب یعنی ادیان کو منسوخ مانتا ہے. اگر کوئی یہ کہتا ہے کہ نہیں یہودیت بھی صحیح ہے، عیسائیت بھی صحیح ہے، تو یہ بھی گمراہ ہے، یہ بھی مسلمان نہیں ہے. جو سب ادیان کو صحیح سمجھتا ہے، ان الدین عند اللہ الاسلام. اب یہ عقیدہ ہے، یہ قرآن کا ارشاد ہے، دین اور مذہب صرف اللہ کے نزدیک صرف اسلام ہے. اب وہ پہلے صحیح تھے، وہ انبیاء بھی صحیح ہیں، ان کی شان میں گستاخی کرنا کفر ہے، لیکن اب ان کا دین منسوخ ہو چکا ہے. اب اللہ کے محبوب کا دین تا قیامت چلے گا. اب کوئی اگر اس دین کو صحیح سمجھتا ہے، صرف یہ نہیں کہ عمل کرتا ہے، اس کا پیروکار ہے، وہ تو ہے ہی کافر، اگر اس کو اس کے مقابلے میں صحیح بھی سمجھتا ہے، وہ بھی صحیح ہے، یہ بھی صحیح ہے. جیسے ایک شعر آج کل مشہور ہے کہ نہ میرا خدا کوئی اور ہے، نہ تیرا خدا کوئی اور ہے، یہ جو راستے ہیں جدا جدا، یہ معاملہ کوئی اور ہے. یہ تقابل ادیان کے موقع پہ اس کو اختیار کرنا یہ ٹھیک نہیں ہے کہ ہر راستے سے اللہ ملتا ہے. ہندو بھگوان کے روپ میں اللہ کو مانتا ہے، یہودی کسی اور ایشور اور فلاں اور فلاں، یہ سب یہودی کسی روپ میں اور عیسائی جو ہیں وہ تثلیث کے روپ میں، تو یہ بالکل غلط ہے. ایک ہی راستہ ہے، ان الدین عند اللہ الاسلام. یہ باتیں اپنی طرف سے اہل علم ہو رہی ہیں. ایک تو قرآن کی آیت ہے، دوسرے صحابی نے آ کے پوچھا کہ ایک آدمی ہے میں اس کو جانتا ہوں، وہ عیسائی ہے اور وہ بہت انجیل کا کی تلاوت کرتا ہے، جیسے ہمارے قاری حضرات روزانہ بہت تلاوت کرتے ہیں، اور بڑے بڑے جو قرا گزرے ہیں ایسا 10-10 پارے ایک ایک قرآن ختم کرنا ان لوگوں کے لیے کوئی بڑی بات نہیں تھی، اور ہم لوگ صرف رمضان میں کسی کے میت پہ پڑھتے ہیں. عام طور پہ جو مسلمان ہیں قرآن کو ہاتھ بھی نہیں لگاتے، اتنی مقدس سمجھتے ہیں کہ ہاتھ لگانے کے قابل نہیں سمجھتے. یہ بھی افراد و تفرید ہے، مقدس ضرور ہے لیکن وضو کر کے پڑھے آدمی روزانہ، یہ تھوڑی مقدس ہے تو اوپر رکھا رہے چھو بھی نہیں سکتے ہم، صحیح پڑھے ہوئے نہیں اس لیے نہیں پڑھتے، اور یا تو ذوق نہیں ہے بس، کہیں میت میں جا کے پڑھ لیا، کہیں رمضان میں کبھی جوش چڑھا اعتکاف میں بیٹھے تو پڑھ لیا، ورنہ اکثر عام طور پہ نمازیوں کا بھی معمول روزانہ قرآن پڑھنے کا نہیں ہے. تو وہ صحابی نے عرض کیا کہ وہ آدمی دیکھو وہ لوگ کہاں جا رہے ہیں ان کو بتاؤ، وہ جگہ نہیں ہے، ادھر کو آئے. صحابی نے عرض کیا کہ وہ عیسائی ہے لیکن وہ انجیل سے چپ، یعنی بہت عبادت گزار ہے انجیل سے، جیسے قاری قرآن سے چپکا ہے اس کا مطلب وہ عبادت گزار ہے، انجیل سے جب عیسائی چپکا ہے اس کا مطلب بہت دیندار ہے. وہ اس کا کیا بنے گا؟ حضور علیہ الصلوۃ والسلام نے ارشاد فرمایا جب اللہ تعالی نے مجھے حق دے کر مبعوث کر دیا ہے، مفہوم عرض کر رہا ہوں، تو اب جب تک کوئی مجھ پر ایمان نہیں لائے گا وہ جنت میں نہیں جا سکتا، جہنم میں جائے گا. ساری زندگی وہ انجیل سے چپکا رہے، انجیل سے چپکا رہنا اس کو کوئی فائدہ نہیں دے. بظاہر نیک بھی ہے لیکن بات وہی، راستہ چل رہا ہے، اب ادھر جا رہا ہے ادھر جا رہا ہے، آگے جا کے ہائی وے پہ چلا گیا، آگے جا کے پوچھا کہاں جانا ہے، صدر جانا ہے، وہ پوچھ بھی نہیں رہا ہے، سیدھا چل رہا ہے صدر جا رہا ہے، ادھر صدر جائے گا، ادھر جا رہا ہے وہ کہہ رہا ہے ہائی وے جانا ہے، سوراب گوٹ جانا ہے، جا رہا ہے کدھر، صدر کے راستے پہ. تو یہ الٹے راستے پہ چلنے، صرف چلنا مقصود نہیں ہوتا، راستے کا صحیح ہونا بھی تو مقصود ہوتا ہے. اگر راستہ صحیح ہے تو آج نہیں تو چلو بالفرض پیدل جا رہا ہے یہاں سے حیدرآباد ایک آدمی، تو ایک ہفتے میں دو ہفتے میں پہنچے گا تو صحیح. ابھی پچھلے دنوں اخبار میں خبر آئی تھی کہ ایک سائیکلسٹ جو ہے پتہ نہیں کہاں سے، ہندوستان سے یا کہاں سے، وہ مدینہ شریف، وہ حرم شریف پہنچ گیا وہاں سے سائیکل میں، ملک سے ملک ہوتا ہوا پاسپورٹ لے کے، اور اس کو ایک تھا کہ میں سائیکل پہ پہنچوں گا، اتنی دور پہنچ گیا. تو اس کو کہ دو چار دن میں تھوڑی گیا، وہ 6 مہینے لگے اس کو اتنی دور، وہاں سویا بھی اٹھا بھی ساری چیز. تو آدمی صحیح راستے پہ چلے گا تو کبھی نہ کبھی پہنچے گا، لیکن جب راستہ ہی صحیح نہیں ہے تو زندگی بھر چلنے کے باوجود منزل پہ نہیں پہنچے گا. اسی لیے راستہ کیا ہے؟ ان الدین عند الاسلام، عند اللہ الاسلام، دین اسی راستے کا نام ہے. مذہب اور دین ایک نہج کو اختیار کرنے کا نام ہے. تو اللہ کی طرف پہنچنے کا جو راستہ ہے وہ اب صرف اسلام ہے، اور نبی علیہ السلام کی ختم نبوت پر ایمان لانا اس کے لیے ضروری ہے. کیونکہ یہ جو قادیانی طبقہ ہے یہ محمد الرسول اللہ بھی پڑھتا ہے، لیکن اس کے بعد ایک پخ لگاتا ہے کہ ایک کانا دجال بھی آنا باقی تھا، وہ اس نے آ کے پورا کر دیا آپ کی نبوت کو، نعوذ باللہ. اس لیے ہمارے شناختی کارڈ میں بھی ہمارے علماء اکرام کی جد و جہد سے، رات دن کی محنت سے، ہمارے شناختی کارڈ میں بھی یہ خانہ داخل ہو چکا ہے کہ میں نبی آخری زمان کو آخری پیغمبر مانتا ہوں، میں محمد الرسول اللہ کو آخری پیغمبر مانتا ہوں. یہ بھی ضروری ہے، پیغمبر ماننا بھی کافی نہیں ہے، آخری ماننا بھی ضروری ہے. آخری ماننا، جو اس کے بعد بھی کسی پیغمبر کا قائل ہوگا، مان نہیں رہا ایمان، اگر قائل بھی ہے وہ بھی اسلام سے باہر ہے. امام ابو حنیفہ رحمۃ اللہ تعالیٰ کے زمانے میں کسی نے کوئی دعویٰ وغیرہ کیا، لوگ گئے پوچھنے کے لیے تم کیا دعویٰ، کیسے تم کہتے ہو، فرمایا تمہیں جانے کی ضرورت کیا تھی، جو اس سے پوچھ رہا ہے کہ تمہارے پاس نبوت کی کیا دلیل ہے اس کے اندر خود کمزوری ہے، پوچھنے کی کیا بات ہے، تم نے نبوت کا اعلان کیا کیسے، تو یہ تو آدمی واجب القتل ہے جو نبوت کا اعلان کر رہا ہے. کیونکہ نبی علیہ السلام کے بعد جب اللہ تعالیٰ نے دروازہ بند کر دیا ہے تو پھر کون اس کو کھول سکتا ہے، لہذا اس سے پوچھنا، دلیل مانگنا بھی ناجائز ہے. امام صاحب کے نزدیک دلیل بھی مت مانگو. چھٹی دلیل ہے وانزلنا الحدید، اللہ تعالیٰ نے لوہا نازل کیا، اس کے لیے لوہا نازل کیا. ہوتا ہے قوانین، وہ تھا یہاں پہ اخباروں میں آتا ہے जब फैसले नहीं होते हमारे अदालतों का केस तो वैसे ही चलता है, पहले भी सुना चुका हूँ शायद। वो घर पहुंचा तो बहुत देर से पहुंचा, किसी ने लतीफा सुनाया, वो कहाँ गए थे, कहाँ मैं कब्रिस्तान गया था, ये कब्रिस्तान जाने का टाइम इतनी रात में तुम्हारे को और क्या। वो आज दिन में मेरा मुवक्किल जो था, मैं वकील हूँ, वो केस जीत गया तो मैं वहाँ उसकी खबर पे बताने गया था कि तुम केस जीत गए हो, तो मरने के बाद कहा यार क्या करें, इतनी लंबी लंबी डेटें पड़ती है, जिंदा कहाँ रहता है, 25-25 साल बाद एक आदमी कैसे क्या करेगा अदालत जाके। क्यों, ये गैरों का निज़ाम है, ये इस्लामी निज़ाम नहीं है। आप देखिए हमारे पड़ोसी मुल्क में फैसले होते हैं मिनटों में, फौरन फौरन, कुछ ज़्यादा ज़्यादा 2-4 दिन में लाओ गवाह को लाओ फला। यहाँ क्या पेशी चल रही है, चल रही है, किसी के मसले को लटकाना हो उसको अदालत के हवाले कर दें। अगर किसी को मकान पे कब्जा करना होता है स्टे ऑर्डर ले लेता है, अब वो रह रहा है कोई उसको पूछने वाला नहीं। कवानीन का गलत इस्तेमाल ज़्यादा है हमारे यहाँ, ये क्यों है कि हम गैरों के इत्तेबा कर रहे हैं और सच हमारे यहाँ है नहीं, और दलाइल और गवाह भी मिल जाते हैं, ऐसे गवाह भी मिल जाते हैं झूठी गवाही देते हैं पैसे लेकर, जो गुनाह कबीरा अकबरुल कबायर में से है। तो बहरहाल वो जो है उसने कहा कि मैं उस इतनी लंबी डेटें पड़ गई, उस बेचारे का इंतकाल हो गया। आमतौर पर यह हमारे यहाँ है कि दुनिया से चला जाता है और फैसला बाद में होता है, फैसला जो है वो बाद में आता है और आदमी दुनिया से चला जाता है। तो ये इंसाफ कहाँ से आएगा, जब इंसाफ नहीं होता तो फिर ऐसा ही होता है। तो कुछ अरसे पहले की बात है कि वो मुद्दई नबूवत था, उसको पकड़ा हुआ था, केस चल रहा था, केस पे साबित हो रहा है या नहीं हो रहा है, और हो रहा था, वो कह भी रहा था। वो अगर एक आदमी अपने होश आवाज में कह रहा हाँ मैंने ऐसा कहा है, अब उसके बाद कोई तीसरा कोई कानून नहीं है, सीधा सीधा उसकी सजा होनी चाहिए, सजा नहीं दी, लिहाजा भरी अदालत में किसी जज्बाती मुसलमान ने उसको गोली मार के कत्ल किया, 3 साल वो कैद रहा और केस चलता रहा। लेकिन जब वो केस का फैसला नहीं हो रहा था तो किसी जज्बाती ने ऐसा किया, हम नहीं कहते इसने सही किया, लेकिन ये क्यों हुआ, क्योंकि आपकी अदालत ने, हमारी अदालत ने सही काम उसके साथ नहीं किया, उसको इंसाफ मुहैया नहीं करके दे, उस तो ये समझने पर मजबूर था कि ये आदमी फितना बन के रहेगा, जैसे कादियानियत का फितना आज तक मौजूद है। आज तक हमारे पढ़े लिखे इलाकों में ऐसे लोग मौजूद हैं कादियानियत, और ऐसे सीधे साधे मुसलमान हैं कि बेटी को ट्यूशन पढ़ाने आ रहा है, कौन कादियानी पढ़ाने आ रहा है, बाशरा आदमी मैंने देखा, मैं जानता हूँ कि ऐसे आदमी, अल्लाह ताला उनकी मगफरत फरमाए, कुछ अर्सा पहले इंतकाल हो गया, बेटी को ट्यूशन पढ़ाने को पता है कि कादियानी है, महल्ले में एफ सी एरिया की बात है, वहाँ रहता था, वो मशहूर था कि एफ सी एरिया में कादियानी ये लड़का है, 2-3 भाई हैं, उनमें से एक भाई उनकी बेटी को पढ़ाने आता था, फिर इश्कबाजी का चक्कर भी चलाया और बहुत देर तक सुहाने रूह उनके लिए बना रहा। वजह क्या है, यही सादगी। अव्वल तो गैर महरम से ट्यूशन पढ़ाना नाजायज़, इसको समझना चाहिए कि अपनी गैरत को बना संवार कर दूसरे के सामने पेश ना करें, ब्यूटी पार्लर के हवाले भी ना करें, कितना कितना खर्चा आता है ब्यूटी पार्लर में, वहाँ भी बाद दफ़ा ना महरम होते हैं, और जो महरम भी होती हैं वो भी इतनी एडवांस कि ना नमाज ना रोज़ा ना पाकी ना पाकी, हर किस्म के बस जैसे तैसे जायज़ नाजायज़ काम करके उसको एक शोपीस बनाना है, एक डमी बनाना है, स्टैचू बनाना है। मैं कहता हूँ अगर बिलफर्द 1 लाख बता रहा हूँ, शायद पहले ही बताया मैंने, 90,000 खर्च हुआ था इस वाक़े को, 12 साल तकरीबन हो चुके, 10-12 साल डिफेंस में तैयार की गई लड़की में 90,000 रुपये खर्चा आया था। अब आप 10 साल पहले के लिहाज से लगा लें तो डबल तो यकीन ही है, 2 लाख तो कोई ज़्यादा नहीं है। ऐसा होता है क्योंकि कहते हैं लोग शादी में तो खर्च होता है, इतना खर्च होता है, अगर वो सही है, अगर वो मुनासिब शक्ल की है तो 5,000 में भी कोई औरत आके तैयार कर देगी। बाज़ दफ़ा बहन भावज नंद ऐसी होती है जो खुद तैयार कर सकती है, बस काफ़ी है, और क्या है, क्या नई चीज़ आई। तो बिलफर्ज अगर उस पर 1-2 लाख खर्च कर दिया, और अगर उसकी जैसे कि होता है प्लास्टिक सर्जरी में हमेशा के लिए उसकी सूरत तब्दील हो जाए तब तो समझ में आता है, लेकिन क्या कितनी देर के लिए, 2-3-4 घंटे की मेहनत और 2-4-6 घंटे बस, रात के बाद जब सुबह को वो मुंह धोएगी तो वही वाली निकलेगी जो पहले थी, कोई नई चीज़ आएगी। तो कितना पैसा खर्च करना जायज़ हुआ इस मौके पर, नाजायज़ है। अपनी बच्चियों को वहाँ ना भेजें, घर में बुलाएं, ऐसी महलों में ऐसी औरतें होती हैं, बिलफर इस महल्ले में नहीं है, पीछे होंगी 4B में होंगी, नॉर्थ कराची में होंगी, ऐसी औरतें जो घर पे आके तैयार करती हैं, और ऐसी औरतें भी जो बाशरा हैं वो पर्दे के साथ आती हैं और शरई अहकाम के मुताबिक वो तैयार करती हैं, ऐसी औरतें भी आप पूछेंगे मालूम करेंगे तो होगा ना। मालूम नहीं करते, हाँ ये सब सारे स्कूल तो मिक्स गैदरिंग है। आप मालूम करें, हमारे पास आए, हमारे दोस्तों के पास आए, ऐसे स्कूल निकाल के देंगे जहाँ लड़के अलग पढ़ते हैं, पढ़ाने वाले सिर्फ लड़के और मर्द हैं, लड़कियाँ अलग पढ़ती हैं, पढ़ाने वालियाँ सिर्फ लड़कियाँ और औरतें हैं, मर्दों का गुजर नहीं है। अगर भी तलाश करें तो हर चीज़ का हल मिलता है, लेकिन हम चाहते ही नहीं, बस हम देख रहे हैं भेड़ चाल सब वहाँ जा रहे हैं, हम भी वहाँ। हाँ जरा है, आजकल हालात तो ज़माना ख़राब है, ज़माना ख़राब है, हम बहुत अच्छे हैं जो हम ये काम कर रहे हैं, हमने अपनी बेटी को गैर महरम को पढ़ाने को दे दिया, हम बहुत अच्छे हैं और ज़माना ख़राब है। ज़माने को बुरा मत कहो, हदीस शरीफ का मफहूम है, हदीस कुदसी है कि आदम का बेटा मुझे बुरा भला कहता है, ज़माने को ख़राब कहता है। ज़माना ख़राब नहीं, हम ख़राब हैं, हमने अपने बच्चों को ऐसी जगह क्यों लगाया है जहां पे वो मिक्स गैदरिंग में पढ़ाई करके उसके दीदे फट रहे हैं, गैरत से बेगैरत हो रहा है वो, हमियत दीनी ख़त्म हो रही है, वुजू और नमाज का कोई सबक वहां नहीं है। वहां सबक है तो वही है कि एक फूल सा चेहरा मुझे पढ़ने नहीं देता, आंखों में बसी रहती है एक शोख की सूरत, एक फूल सा चेहरा मुझे पढ़ने नहीं देता, कहाँ से पढ़ेगा, जाहिर सी बात है उसकी सारी तवज्जो कहीं और है। अल्हम्दुलिल्लाह, पढ़ाई के लिए तवज्जो और संजीदगी ज़रूरी है, यहाँ संजीदगी नहीं है बल्कि सिर्फ एक दिल लगी के लिए। हमारे दोस्त हैं, उन्होंने अंग्रेज़ी लैंग्वेज इंग्लिश लैंग्वेज कराते हैं, वो बादशाह हैं, मैं उनसे मजाकन कहता हूँ तुम मुसलमानों को भी अंग्रेज़ बनाते हो अंग्रेज़ी पढ़ा पढ़ा के, तो असल में वो कहता है अंग्रेज़ी पढ़ने में तो कोई हर्ज नहीं, लेकिन वो माशाल्लाह उसने ऐसा किया कि लड़के सिर्फ आएँ और लड़कियाँ ना हों वहाँ पर, ताकि लड़के अच्छे माहौल में तालीम हासिल कर सके। नहीं चला उसका ट्यूशन सेंटर और उसकी लैंग्वेज सेंटर नहीं चला, क्यों कि वो वहाँ पे लड़कियाँ नहीं थी, लड़के क्या करने के लिए आती जंगल में आके क्या करते। उसने फिर मसला पूछा शेखुल इस्लाम मुफ्ती तक़ी उस्मानी साहब दाम रखा था उस, कि अगर मैं मना ना करूँ और औरतों को भी आने की इजाज़त दूँ, फिर जब वो आ जाएँ तो उनको बुरके के लिए पाबंद करूँ, तो उसमें क्या गुंजाइश है। फरमाया गुंजाइश है, लेकिन इतना कि उसको भी पर्दा, औरतों को पीछे बैठाएं और सामने पर्दा होना चाहिए, क्योंकि आंखों से आंखें लड़ती हैं, वो बुरके में होगी आप तो नहीं होंगे। कुल लिलमुमिनीन कुल लिलमुमिनात यग़ुज़्ना, यहाँ पे ये भी है, जहाँ मोमिनीन को मना है कि गैर महरम औरतों को ना देखें, वहाँ मोमिनात को भी मना है गैर महरम मर्दों को ना देखें। लेकिन आज ये फितना आम है और कोई इस पर पूछने वाला सोचने वाला नहीं है कि हमारे बच्चे कहाँ जा रहे हैं, और वहाँ जाते भी हैं कि देखो ज़रा ख्याल रखना बेटा बेटी, ख्याल रखना, ज़माना बहुत ख़राब है। मुफ्ती तकी साहब ऐसे मौके पे शेर लिखते हैं कि दरमियाने कारे दरिया तख्ता बंदम कर दई, बाजमी गोई के हाथ दामन तरमकुन होशियार बाश, पहले हाथ पैर बांध के दरिया में डाल दिया, हाथ पैर भी बांध दिया और दरिया में बीच दरिया में डाल दिया, फिर कहते हैं देखो भाई दामन तर नहीं होना चाहिए, पानी तो है लेकिन दामन बचा के रहना, ऐसा हो सकता है। इस गुनाह के दलदल में डाल रहे हैं वालदेन और फिर चाहते हैं कि वो गुनाह से बचे रहें, उनके मोबाइल बिल्कुल साफ रहें, उनके दिल साफ रहें, किसी से उनका राबता ना हो। ही ख्याल अस्तो मुहाल अस्तो जुनू, अगर हज़ार में से कोई एकाद बच भी गया है, अल कलील कल आदम, ऐसा होना भी ना होने के बराबर। उमूमी तौर पर जो ख़राबी है वो हम सब महसूस कर रहे हैं, लेकिन कोई उसके खिलाफ आवाज़ उठाने के लिए क्या अमल करने के लिए भी तैयार है कि जो जहाँ जा रहा जाए, हम कोशिश करेंगे कि अपनी भी हिफाजत करें, अपनी औलाद की भी हिफाजत करें। मैं सुबह को अर्ज़ कर रहा था, अगर औलाद को हमने नेक और नमाजी नहीं बनाया, नेक और नमाज हमारे जाने के बाद बताइए, हमारे महल्ले में इंतकाल हुआ, दो दिन भी उनके अब बच्चे नमाज पढ़ने के लिए नहीं आए। आमतौर पर ये होता है, मैंने दो बच्चों को देखा कि फजर में आए हुए हैं, मैं समझ गया इनके अब्बा आप टहल लिए चले गए, क्योंकि ऐसे तो फजर में आते नहीं। फजर में आने यही वजह है कि रात में इंतकाल हो गया तो फजर की नमाज जमात से पढ़ा, तो कम से कम दो चार दिन वो भी नजर आए। उसके बाद फिर आहिस्ता आहिस्ता गम भूल जाता है और अपनी मौत भी आदमी भूल जाता है कि हमें भी आ सकती है। जब दूसरे की मौत देखता है ना, याद आता है, हाँ यार कि मेरे साथ भी हो सकता है जब ये जा सकता है। लेकिन जब दफना के आए, इधर काम काज में लग गए, खाने पीने में और आप कड़वी रोटी और रोगनी रोटी में लग गए, तो सारा भूल जाता है फिर दोबारा उसी। तो आप वो बच्चे नमाज के लिए नहीं आ रहे क्योंकि अब्बा ने तरबियत नहीं की, मस्जिद का रास्ता नहीं दिखाया। अब उनको क्या पता कि जाने के बाद हमें नमाज पढ़ें तो अब्बा को नेकी मिलेगी वहाँ पर। औलाद अगर नेक होगी तो बेहतरीन सदक़े जारिया है, इससे बड़ा सदक़े जारिया और कोई नहीं कि हम औलाद को नेक बनाएं। اگر اولاد قرآن پڑھے گی بغیر ایصال، بالکل بھول گئے، اول تو کرتے بھول گئے ابا کو ایصال، تو بغیر ایصال ثواب کیے پہنچے گا ثواب. یہیں پر بیٹھ کے یہ بات مفتی عبد الخروی صاحب دامد تم نے فرمائی تھی کہ اولاد کی عبادات و طاعات کا ثواب بغیر پہنچائے ہوئے جاتا ہے، بغیر ایصال ثواب کے جاتا ہے، کیونکہ حافظ کس نے بنایا؟ ہمارے دوست بتاتے ہیں اماں ہمیں فجر سے پہلے اٹھا کے ناشتہ کراتی تھی، ناشتہ کراتے اور اس مدرسہ بھیجنا، اور بچہ ہے، بچہ جب عام طور پہ آپ دیکھیں گے جو بچے پڑھ رہے ہیں وہ تجربے سے گزر رہے ہیں، اور کہ جس دن مدرسہ ہوتا ہے نا موڈ ان کا خراب ہوتا ہے، یہ نہیں کھانا ہے وہ نہیں کھانا ہے، جس دن چھٹی ہوتی موڈ بہت اچھا، جو دے دو کھا لیں گے، اور چھٹی ہے کیونکہ ان کا سارا توجہ ان کی ساری توجہ ان کی کھیل کی طرف ہوتی ہے. تو لہٰذا جس دن بچے کو مدرسے جانا ہوتا ہے، چھ دن جانا ہوتا ہے، ایک دن نہیں جانا ہوتا، تو وہ چھ دن تنگ کرتا ہے، لیکن والدین اس کو کسی نہ کسی طرح مدرسے تک پہنچاتے ہیں اس کے مستقبل کے لیے. یہ بات یہاں پہ سمجھ لیجئے کہ جس طرح مستقبل کے لیے ہم بچے کو مدرسے اور اسکول پہنچاتے ہیں، اور آپ دیکھیں گے سردی کتنی بھی ہے لیکن اسکولوں کی چھٹی کبھی پڑتی ہے کبھی ختم ہو جاتی، کب تک پڑی؟ اکثر چھٹی پہلے پڑ گئی سردی بعد میں پڑی، یا سردی پہلے پڑ گئی چھٹی بعد میں پڑی، ایسا بھی ہوتا ہے. تو بھائی جانا تو ہے نا، کیوں جانا ہے؟ اب آپ یہ ظلم کیوں کر رہے ہیں کہ پانچ چھ سال کے بچے کو، اس سے بھی کم چار تین سال کے بچے کو بھی مائیں لے کے کھڑی ہوتی ہیں، باپ فجر کے بعد وین آ رہی ہے اس میں جا رہا ہے بچہ، کیوں جا رہا ہے بھائی؟ اس کے مستقبل کی وجہ سے اس کو اس مشقت میں ڈالا جا رہا ہے. اور بارہ سال کے بچے کو ہم بستر میں سوتا ہوا چھوڑ کے آتے ہیں، نماز نہیں پڑھواتے، بےچارے کو سونے دو، ابھی نیند سے اٹھے گا سردی میں، یہاں اس پہ رحم کھا رہے ہیں، اس پانچ سال کے بچے پہ کیوں نہیں رحم کھاتے کہ وہ کیا کرے گا؟ وہ اگر بالفرض نہیں بھی پڑھے تو کیا ہوگا؟ جاہل رہے گا، جاہل جو بغیر غیر پڑھا لکھا طبقہ ہے وہ بھی کہیں نہ کہیں سے کما لیتا ہے، کچھ نہ کچھ کام کر لیتا ہے، لیکن کرتے کیا ہے کہ اس کے لیے قربانی دیتے ہیں، اس کے لیے قربانی دیتے ہیں، بچے کو چاہے نزلہ ہے زکام ہے کچھ دوا دے کے، کچھ کھلا پلا کے، ٹافی دے کے، اس کو خوشی خوش کر کے، کسی طرح رو رہا ہے روتا ہوا بھی گاڑی میں چھوڑتے ہیں، کیونکہ اس کا مستقبل اس سے وابستہ ہے. اور کون سا مستقبل جس کے بارے میں اتنا نہیں پتا کہ لڑکا فارغ ہو کے آیا میڈیکل کالج سے، اور اس کے بعد اس نے کلینک بھی کھول لی. ناظم آباد کا قصہ ہمارے حضرت والا سناتے تھے، ناظم آباد حضرت 80 میں آئے تھے، یہ 75-80 کے درمیان کا قصہ ہوگا. وہ مریض کی نبض دیکھ رہا تھا، اس کو اپنی نبض ڈوبتی ہوئی معلوم ہوئی، بے ہوش ہوئے، اٹیک ہو گیا اور انتقال ہو گیا. مریض صحیح تھا اور ڈاکٹر صاحب کا انتقال. یہ مستقبل ہے جس کے لیے کتنی محنت کروا رہے ہیں چھوٹے سے بچے سے، لیکن ہم اپنے بچوں کو مسجد لے کے نہیں آتے. کیا ہم گوارا کر سکیں گے کل نماز چھوڑنے کی وجہ سے ان کو جہنم کی طرف جاتا ہوا ہم دیکھ سکیں گے؟ لیکن وہی بات نہ، آج اب 50 سال کے ابا کو 60 سال کے ابا کو فکر نہیں ہے، تو 10-12 سال 15 سال کے بچے کو کیسے فکر ہوگی؟ ابا نہیں جاتے تو ہم کیسے جائیں؟ وہ صاف صاف کہتا ہے کہ ابا نہیں آتے ہم، اس لیے مدرسے میں بچوں کو جب ٹائٹ کرتے ہیں فوراً یہ اطلاع ملتی ہے، اس کا ریزن آتا ہے کہ ابا ہمارے نہیں آتے میں کیسے آؤں، تو ہم پھر ابا کو بھی بلاتے ہیں. اگر آپ کو بچے کو مدرسے میں پڑھانا ہے، نیک بنانا ہے، تو آپ کو بھی نمازی بننا پڑے گا اور بچے کو بھی ساتھ لا کے نماز پڑھوانی پڑے گی، تب تو یہ کام آگے بڑھ سکتا ہے. ورنہ میں اکثر بچوں کو کہتا ہوں، بہت سے بچے جو ناظرہ والے آتے ہیں ان میں کیا ہے، نماز پڑھی نہیں پڑھی، نماز تو نہیں پڑھ، میں پھر قرآن پڑھنے کیوں آتے ہو؟ قرآن میں تو یہی لکھا ہوا ہے نماز پڑھو، زکات دو، اللہ کے احکامات کو پورا کرو، تقوی کا اہتمام کرو. جب نماز نہیں پڑھنی تو قرآن پڑھنے کیا کرنے آتے ہو؟ بس ابا بھیج دیتے ہیں آ جاتے ہیں. ابا یہ نہیں کرتے کہ فجر میں بچوں کو اٹھائیں اور لے کر آئیں، کل کو جب ہم چلے جائیں گے، جب یہ بچے گھوڑے بیچ کے سوتے رہیں گے، ہر قسم کے گناہ کریں گے، تو ثواب نہیں آئے گا، ہماری قبر میں گناہ جائے گا. اور اگر ہم نے بچوں کو نیک بنایا اور یہ تلاوت کر رہے ہیں اور نماز پڑھا رہے ہیں یا پڑھ بھی رہے ہیں، ذکر و تلاوت کر رہے ہیں، نیک راستے میں لگے ہوئے ہیں، ان کا صدقہ جاریہ بغیر ایصال ثواب کے ہماری قبر میں یعنی روح کے ساتھ جائے گا، قبر میں داخل نہیں ہوتا، ثواب روح کو پہنچتا ہے. لہذا کوشش کریں ہم خود بھی نیک بنیں، اپنی اولاد کو بھی نیک بنائیں، ایسے مراکز کو تلاش کریں جہاں تعلیم اس نہج پہ دی جا رہی ہے کہ جہاں دین بھی سکھایا جا رہا ہے. اکبر الہ آبادی کہتے ہیں، نہیں سیکھا انہوں نے دین رہ کر شیخ کے گھر میں، نہیں سیکھا انہوں نے دین رہ کر شیخ کے گھر میں، پلے کالج کے چکر میں مرے صاحب کے دفتر میں. پر ایک پلے کالج کے چکر میں بس یہ فارم لینا ہے، وہ فارم دینا ہے، انٹر کرنا ہے، بی اے کرنا ہے، نماز پڑھی. آپ جا کے دیکھیں واٹر پمپ سے لے کر، میرا کبھی کبھی جانا ہوتا ہے، ہوتا تھا، कितने ट्यूशन सेंटर, कोचिंग सेंटर है, कितने नमाज पढ़ते हैं वहां पे, कितनी बड़ी नौजवान नस्ल, यही नहीं और भी बहुत सी जगहों पर है नौजवान नस्ल नमाज पढ़ रही है। अब्बा को इसकी कोई फिक्र नहीं है, अब्बा चाहते हैं A1 ग्रेड लाए ताकि मेरा बेटा खूब अच्छी दुनिया कमाए, लेकिन मरने के बाद ना वो उसका उसका पता है ना अपना पता है। अगर हमने तरबियत सही नहीं की तो ना सिर्फ उसका नुकसान होगा बल्कि हमारा अपना भी नुकसान होगा। अकबर इलाहाबादी कहते हैं, ना किताबों से, ना वाज़ों से, ना जर से पैदा, दीन होता है बुजुर्गों की नज़र से पैदा। तो कभी लेकर जाएं, कराची का इज्तिमा आ रहा है वहां पर लेकर जाएं, नेक माहौल में खुद भी जाएं, अपने बच्चों को लेकर जाएं। देखिए आतिब्बा लिखते हैं, हुकामा लिखते हैं कि अपने छोटे बच्चे साल 6 महीने, जिम्मेदारी से बात कर रहा हूं, साल 6 महीने के बच्चों के सामने भी मियां बीवी अपने कोई ऐसी हरकत ना करें जो शर्मनाक है, वो उसको नोट करता है, एडॉप्ट करता है, अखज करता है, और फिर वो उसके अंदर भी शर्म हया आती है। ऐसे बच्चे पकड़े जाते हैं जो कि अभी बुलूगत को छुआ भी नहीं है, 6-8 साल के बच्चे हैं, आपस में शर्म हया वाला खेल खेल रहे हैं, नाजायज। ये क्यों हो रहा है? ये वही है कि उसकी तबीयत में ऐसी चीज कहाँ से आई कि वालदैन एहतियात नहीं करते। तो जब हकीम उल उम्मत फरमाते हैं, जब साल 2 साल के बच्चों पर बुरी चीजें असरात असर करती हैं, बुरी बेहयाई के काम असर करते हैं, तो 10, 12, 15 साल के बच्चे को अच्छी बात असर क्यों नहीं करेगी? हम नहीं कह रहे आप 2 साल के बच्चे को मजलिस में लेके आए, वो तंग करेगा, आपको भी सुनने नहीं देगा, लेकिन जब 10-12 साल का समझने के काबिल हो जाए, उसको लेकर जाए ताकि वो दीनदारों के करीब हो। हकीम उल उम्मत फरमाते हैं, हम उसको नहीं कहेंगे कि तुम पैंट पहन के क्यों आए हो, तुम्हारा पैंचा नीचे क्यों है, आने दो आने दो। हमारे हजरत वाला हजरत मीर साहब टॉफी रखते थे, बच्चों को टॉफी दे रहे हैं ताकि वो मानूस हों, फिर वो बिलफर्द अगर वो दुनियावी तालीम और असली तालीम की वजह से थोड़ा सा जवानी में शादी के आगे पीछे इधर उधर भी हो गया, उसको याद आएगा अब्बा के इंतकाल के बाद कि मैं बचपन में फला बुजुर्ग के पास जाता था, चलो भाई ये मसला है जरा उनके पास जाना चाहिए। तो लिहाजा वो कभी ना कभी आएंगे, लेकिन हमने तो ना खुद हमें वक्त है, वक्त ही नहीं, सारा वक्त किस लिए? सुबह जाते हैं और रात में आते, यही हमारी जिंदगी का मकसद आजम है। इसी तरह हम दुनिया से चले जाएंगे। बाज़े दोस्त आते हैं और कहते हैं, मुखलिस भी हैं, कि क्या करें 12 घंटे की नौकरी है, 1-1 घंटा जाने आने में लगता है, 14 घंटे, कैसा कौन सा वक्त दीन को दें, बेचारे इतने महरूम हैं। मैंने कहा इसी तरह आप चाहते हैं कि हमारा जनाजा हो जाए, अल्लाह से मांगो मेरे भाई, या अल्लाह कम वक्त में वाफिर रिस्क हलाल आप दीजिए दीन सीखना। हम इंशाल्लाह बचे हुए वक्त में हम दीन सीखेंगे, और अल्लाह करे इतना सीख जाएं तो आगे सिखाएंगे। कुरान की तजवीद हम पढ़ेंगे और कुरान पढ़ेंगे सीखेंगे, उलमा के पास बैठेंगे, अल्लाह से मांगे तो सही, अल्लाह से मांगे तो सही। शेखुल इस्लाम ने फरमाया कि मेरे शेख के पास भी ऐसे लोग आते थे, डॉक्टर आरफी रामुल्लाह ताला के पास, हजरत ने फरमाया तुम सही है मसरूफ हो और तुम्हारी फैक्ट्रियां चल रही हैं, तुम कभी मांगते हो अल्लाह ताला से, या अल्लाह माहौल ऐसा है, मुआशरा ऐसा है, आप मदद फरमा दीजिए, आप ही मुझे तौफीक दीजिए, नेक माहौल में जुड़े और फिर अल्लाह से मांगे, फिर देखिए दरवाजे कैसे खुलते हैं। वल्लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, जो हमारे रास्ते में मुजाहदा इख्तियार करते हैं, लनहदियन्नहुम, हमारे शेख फरमाते थे सुबुलना, हम खोल देते, हिदायत देते हैं, खोल देते हैं, 1, 2, 4 नहीं, सबील का मतलब है रास्ता, सुबुल, सुबुल का मतलब बहुत सारे रास्ते खोल दे, अल्लाह ताला का जमा है, इसको महदूद करना भी मुश्किल है, यानी इतने रास्ते खोलते हैं कि हर तरफ उसको दीन की तामीर नजर आती है और दीनदारी नजर आती है, रास्ते बहुत मुश्किल है। बंदे ने अर्ज किया क्यों हुआ? कि हर कदम शेख का फैजान नजर आता है, हर कदम शेख का फैजान नजर आता है, अब मुझे रास्ता आसान नजर आता है। क्योंकि जब किसी राहबर की सोबत में बैठेंगे तब तो मंजिल के निशानात नजर आएंगे, जब राहबर ही नहीं है, बता रहा हूं कि चल भी रहा है एक आदमी, मेहनत भी कर रहा है, लेकिन राहबर नहीं बनाया, अब वो इधर जा रहा है और सदर जाने के चक्कर में सौराब गोट तो पहुंच जाएगा, हैदराबाद भी सदर नहीं जा सकता, कोई राहबर बनाना पड़ता है। बगैर राहबर के चलने वाला अक्सर गुमराह होता है या रास्ते में थक के बैठ जाता है कि मेरे बस का काम नहीं है। यही वजह है कि अल्लाह ताला ने फरमाया कि तक्वा इख्तियार करो। 11वां देखिए, सूफिया का बयान नहीं है, कुरान करीम देखिए, या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह, ऐ ईमान वालो तक़वा इख्तियार करो, इस दौर में तक़वा इख्तियार करो, कहां मिलेगा तक़वा? उसी आयत के दूसरे जुज में फरमा दिया, वकूनू मअस्सादिकीन, رہو اور رہ پڑو, نیک اور سچے لوگوں کو تلاش کرو, ان کے ساتھ رہو. صرف بیان سنو کافی نہیں ہے, بیان سنا بیان بہت اچھا ہے, بہت لچھے دار ہے, ان کے ساتھ رہ پڑو تاکہ ان کے ساتھ کھانا کھانے میں. میں اپنے شیخ کے ساتھ کھانا کھا رہا تھا اور دو چار دانے چاول کے رہ گئے, حضرت نے ڈانٹ کے فرمایا پلیٹ صاف نہیں کرتے, یہ سنت کون ادا کرے گا؟ وہ دن ہے اور آج کا دن ہے کہ برتن صاف کیے بغیر الحمد. تو بتا رہا ہوں کہ اللہ والوں کے ساتھ کھانا کھانے سے بھی تربیت ہوتی ہے, سونے سے بھی تربیت ہوتی ہے. بعض ساتھی سفر میں ہمارے ساتھ تھے, میں نے دیکھا ساتھی سو رہے ہیں, دیکھا ایک اوندا سو رہا ہے, اوندا شیطان سوتا ہے, اس کو سیدھا کیا, بھائی سیدھا کروٹ سو, کروٹ سونا سنت ہے, اوندا سونا سنت نہیں ہے, شیطان کا طریقہ ہے. آج نوجوان ایسا کرتے ہیں, کیسے ہوگا جب نیک ماحول میں اپنے بچوں کو لے کر جائیں گے اور وہ اس میں رہیں گے, سفر و حضر میں رہیں گے, تو ہر بات ابا آئے اور آ کے بائیں ہاتھ سے چائے پی رہے ہیں. چائے ہوتی ہے ہمارے اثر کے بعد جو نشست ہے اس میں چائے لازمی ہے, ٹی پارٹی میں اس کا نام رکھا ہے, اور اس کے ساتھ ذکر بھی ہوتا ہے, حضرت والا کا بیان بھی ہوتا ہے عصر سے مغرب, اور اس میں بھی یہاں درس ہوتا ہے. بمشکل پون گھنٹے کا وقت ہوتا ہے, 15 منٹ پہلے تقریباً ہم جانے کو کہتے ہیں تاکہ لوگ وضو وغیرہ کریں, تو اس چائے پی رہے ہیں بائیں ہاتھ سے. اب کیا ہے, پتہ چل گیا بھائی دائنے ہاتھ سے چائے پیو, بائیں ہاتھ سے شیطان کھاتا پیتا ہے. تو صحبتوں کا کیا فائدہ ہے, کہ کھانے پینے میں بھی صحبتوں کا فائدہ ہے, کہ اس کو سکھایا جاتا ہے کہ بھائی آپ نے یہ چائے کیوں چھوڑی, چاہے پیا دائیں ہاتھ سے اور چائے چھوڑ دی, فیشن کہ تھوڑی چھوڑ دینی چاہیے تاکہ کوئی غریب پتو فقیر نہ سمجھے. منع کیا, سنت کے خلاف ہے, برتن کو صاف کرو, تمہیں معلوم نہیں کہ برکت کس حصے میں ہے. برتن کو صاف کرو, چاول روٹی سالن سے بھی صاف کرو, چائے کے برتن کو بھی اچھی طرح پیو. صرف پتی جو ہے اس کو چھوڑ سکتے ہیں, لیکن آج تھوڑا سا چھوڑ دیتے ہیں تاکہ پتہ چلے کہ ماں بدولت سات پشتوں کے نواب چلے آ رہے ہیں, ہمارے ہاں گھر میں کوئی کمی نہیں ہے. کولڈ ڈرنک پئیں گے اتنی چھوڑ دیں گے, چائے پئیں گے اتنی چھوڑ دیں گے, یہ سنت کے خلاف ہے. برتن کو صاف کرنا نبی علیہ السلام کی مستقل سنت ہے, یہاں تک کہ اماں عائشہ فرماتی ہیں اور برتنوں میں, اور نبی علیہ السلام کے برتنوں میں میں امتیاز کر لیتی, پہچان جاتی کہ اس کو میرے آقا نے صاف کیا ہے, اتنا صاف فرماتے. ہم لوگ یہ اہتمام کرتے ہیں, یہ کیسے ہوگا, نیک ماحول میں جڑنے سے ہوگا, صرف بیان سننے سے نہیں ہوتا, بیان میں ہر بات نہیں آتی, ایسے ساتھ رہنے سے بہت سی باتیں آ جاتی ہیں. ساتھ ہیں اور آ کر رہ رہے ہیں خانقاہ میں یا تبلیغ میں آئے ہوئے ہیں اور دو رکعت چھوڑ کے نماز پڑھ رہے ہیں, پھر ہم ان کو یہاں بتاتے ہیں بھائی جب آپ مسجد میں قیام کر رہے ہیں یا خانقاہ میں, پھر آپ کو پہلی صف میں ہونا چاہیے. اب اس کی چند دن رہا, پہلی صف کی عادت بن گئی. یہ ہے فوائد, یہ ہے فوائد ساتھ رہنے کے. اللہ تعالی ہمیں توفیق عطا فرمائے کچھ وقت اس کے لیے نکالنے کے. غوثوں کے پاس وقت ہے, وہ نکال سکتے ہیں, وہ نکالیں, اور جن کے پاس وقت نہیں ہے وہ اللہ سے مانگیں کہ یا اللہ آپ ہمیں وقت دیجئے, اس کے لیے ہمیں آسان رزق عطا فرمائیے تاکہ ہم دین سیکھیں اور کچھ سیکھ کر اور کچھ آپ کو یاد کر کے آپ کے پاس آئیں تاکہ آپ کو منہ دکھانے کے قابل ہوں. اللہ تعالی ہمیں سنت اور شریعت والی حیات عطا فرمائے. وآخر دعوانا.